यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। केही दिन यताको अविरल वर्षाले मुलुकका विभिन्न भागमा निम्त्याएको विपदमा जनधनको क्षति, प्रभावित ठाउँहरूमा उद्धार र राहत कार्य जारी। बाढ़ी पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू अझै अवरूद्ध। आज कोजाग्रत पूर्णिमासँगै यो सालको दशैं सम्पन्न, बेलुकी महालक्ष्मीको पूजा आराधना गरिँदै र फ्रान्समा राजनैतिक अस्थिरता गहिरिँदै सरकार बनाएको एक महिना नपुग्दै प्रधानमन्त्रीको राजीनामा। समाचार अब विस्तारमा। अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका 5 ड्याम साइड क्षेत्रमा फँसेका व्यक्तिहरूमध्ये 12 जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ। असोज 17 गतेदेखि 19 गतेसम्म परेको लगातार वर्षाका कारण ड्याम साइड इलाकामा पुगेका 16 जना स्थानीय र मजदूर समूह जोखिममा परेका थिए। तीमध्ये 12 जनालाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उद्धार गरी स्याफ्रुबेसी ल्याइएको सेनाले जनाएको छ। उद्धार गरिएका सबैजनालाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सुरक्षित स्थानमा राखिएको छ। यसैबीच हराइरहेका 4 जनाको खोजी कार्य निरन्तर भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका खोज तथा उद्धार टोलीहरूले ड्याम साइड, भांगे झरना लगायत 5 स्थानमा खोजी कार्य जारी राखेका छन्। सुरक्षाकर्मीहरूले निरन्तर वर्षा र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा चुनौती भइरहेको बताएका छन्। लगातारको वर्षासँगै आएको पहिरोले इलाममा जनधनको ठूलो क्षति भएको छ। पहिरोमा परि हालसम्म इलाममा मात्र 37 जनाको ज्यान गएको छ भने ठूलो संख्यामा नागरिकहरू घरबारविहीन भएका छन्। संचार सम्पर्क टुटेका कारण क्षतिको विवरण अझै आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। इलामबाट संवाददाता राजकुमार दाहाल।
वर्षासँगै आएको विपदले इलाममा जनधनको ठूलो क्षति भएको छ। हालसम्म इलाममा 37 र भारतमा एक गरी 38 जनाले ज्यान गुमाएका छन् भने इलाममा धेरै परिवार घरबार विहीन भएका छन्। कतिको घर बस्नै नमिल्ने गरी भत्किएको छ। मेची राजमार्गको राजद्वाली स्थित माइखोला पुलमा क्षति पुर्याएको कारण जिल्ला प्रशासन कार्यालय इलामले यातायात सञ्चालनमा रोक लगाएको छ। माइखोलाको बेलासेमा रहेको पक्की पुल बगाएको छ, जसको कारण पश्चिम इलामका जनताको झापासँगको सम्पर्क टुटेको छ। फिकल गुप्ती नयाँ बजार सड़क खण्डको खोलाको पुल बगाउँदा माइजोकमाई गाउँपालिकालाई निकै ठूलो असर परेको छ। पहिरोका कारण मेची हाइवे मात्र होइन यहाँका ग्रामीण सड़कहरू समेत अवरूद्ध भएको कारण कतिपय गम्भीर बिरामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्नु परेको छ। इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल।
हिजोदेखि लगातार बत्ती नभएको कारणले कतिपय ठाउँमा सकिसकेको अवस्था छ। हामीले जुन चाहिँ लेखा जोखाको विवरण भरेर पठाउनलाई पालिकालाई हिजो नै लेखी पठाएका
छ। इलाममा वर्षासँगै पहिरोले सड़क क्षेत्रमा निकै ठूलो क्षति पुर्याएको छ। सड़क डिभिजन कार्यालय इलामको प्रमुख पवन भट्टराई।
सबैभन्दा धेरै क्षति भएको भन्दा पनि सडकमा पर्ला ठुलो पहिरो आएको छ। पहिरो चाहिँ अहिले पनि कन्टिन्यू बगिरहेछ कि, त्यो भएकोले गर्दा तुरन्तै अहिले चाहिँ मेसिन हाल्न सक्ने अवस्था छैन, कम्तीमा पनि 4-5 दिन चाहिँ लाग्ने देखिन्छ।
संचार सम्पर्क विच्छेद भएको कारण क्षतिको विवरण संकलन गर्न समस्या भइरहेको छ। इलामका 10 पालिका बाढ़ी पहिरोबाट प्रभावित भएका छन्। सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई।
सामुदायिक विद्यालय, स्थापना केन्द्र, सामुदायिक भवनहरू गाउँहरूलाई चाहिँ सहज र सरल हुन्छ। त्यही राखी आवश्यक पर्ने सामग्रीहरू तत्कालै उपलब्ध गराउने, मृत्यु भएमा त्यसलाई पोस्टमार्टम गर्नु पर्यो, त्यसलाई ल्याउनु पर्यो, धनाउनु पर्यो, यथाका सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने। कुनै घर परिवारमा एकजना मृत्यु भएको छन् भने त्यहीमा एक भन्दा बढीको मृत्यु भएको छ भने प्रति व्यक्ति 1,00,000
इलाममा विद्युतको क्षेत्रमा पनि निकै ठूलो क्षति पुगेको छ। अहिले प्राधिकरण मर्मत कार्यमा जुटेको छ। सकेसम्म छिटो मर्मत गरेर विद्युत सुचारू गर्ने विद्युत प्राधिकरण इलामले जनाएको छ। इलामको विकट पालिका मध्येको एक माइजोकमै गाउँपालिकाको अवस्था चाहिँ के छ त? गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे। इलाम गहिरो शोकमा डुबेको छ। मृतकको परिवारलाई उचित मलम गर्दै भत्किएका संरचना पुनर्निर्माण गरेर इलामलाई पुरानै अवस्थामा फर्काउन सबैले हातेमालो गर्न जरूरी छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
इलामको पहिरोमा परि घाइते भएका एक बालिका सहित चारजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट झापा लगिएको छ। पछिल्लो अविरल वर्षाका कारण इलामको सन्दकपुर नगरपालिका चार माबु इलाकामा पहिरोमा परि घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरबाट झापा अस्पताल पुर्याइएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनेमा एक बालिका सहित तीन महिला र एक पुरूष छन्। झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजको सहयोगमा गए राती मोटर बोटबाट 48, डुंगाबाट 31 र पैदलबाट 12 जना गरी 91 जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ी पहिरोका कारण देशभरका 18 राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवा सभाको भोटखोला गाउँपालिका 4 स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका 3 स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। यसै गरी ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका 6 र 7 जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका 14 दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो। त्यस्तै धनकुटाको पाख्रीवास नगरपालिका 5 ढिकौरी स्थित मध्य पहाड़ी लोकमार्ग, धनकुटाकै सांगुरीगढ़ी गाउँपालिका 1 स्थित कोशी लोकमार्ग, इलामको इलाम नगरपालिका 9 राजदुवाली लगायत मेची राजमार्गका विभिन्न स्थान अवरूद्ध छन्। यसै गरी रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 स्थित नेपाल चीन मेतेरी पुल, सोही गाउँपालिका 5 स्याफ्रुबेसी लगायतका 4 स्थानमा पूर्ण रूपमा बाटो अवरूद्ध भएको प्रहरीले बताएको छ। सिन्धुपाल्चोकको भोटे कोशी गाउँपालिका 4 किलो स्थित अरणीको राजमार्ग, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका 11 मामती खोला स्थित बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। सुक्खा पहिरोले अवरूद्ध मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रेडी तमघा सड़क भने खोलेको छ। सो सड़क अन्तर्गत रूरू क्षेत्र गाउँपालिका 3 स्थित पानी ट्याङ्की नजिकै चट्टान सहितको सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सो सड़क अवरूद्ध भएको थियो। सड़कमा थुप्रिएको चट्टान सहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको हो। अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान 6 बजे गरिएको मापन अनुसार 435,305 क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको छ। गैराती पानीको बहाव 533,540 क्युसेक प्रति सेकेण्ड पुगेको थियो। रातीदेखि नै वर्षा कम भएसँगै सो नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उहाँले बताउनुभयो। अहिले कोशी ब्यारेजको 56 ढोका खोलिएको उहाँले बताउनुभयो। वर्षाका कारण आएको बाढ़ी पहिरोबाट मकवानपुरको बकैया गाउँपालिका 11 घट्टी खोला स्थित कान्ति लोकपथ, मकवानपुरकै भीमफेती गाउँपालिका 8 स्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्र सरोवर गाउँपालिका 3 स्थित कुलेखानी दक्षिणकाली सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी सिन्धुलीको फिकल गाउँपालिका 6 नागस्तान स्थित मध्य पहाड़ी लोकमार्ग र सिन्धुलीकै सुनकोशी गाउँपालिका 1 नेपालथोक स्थित बीपी राजमार्ग समेत अवरूद्ध भएको प्रहरीले बताएको छ। अविरल वर्षापछि आएको बाढ़ीले सर्लाहीको जनजीवन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लखनदेही खोलामा आएको बाढ़ीले करिब 1,619 परिवारलाई प्रभावित बनाएको र उनीहरूलाई अन्यत्र सारिएको छ। बाढ़ीमा फँसेका 19 जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ। शुक्रबार शनिबार र आइतबारको अविरल वर्षाले सबभन्दा धेरै कोशी प्रदेशमा क्षति पुर्याएको छ। वर्षाले डुबान, विस्थापित र घाइतेको संख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रभावमा थप चुनौती बढेको छ। मोरङ जिल्लामा मात्रै 25-30 परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम समेत उच्च बनेको छ। यसैबीच बाढ़ी पहिरो डुबान जस्ता प्राकृतिक विपदका समयमा पानीजन्य रोग देखिने भएकोले सचेतता अपनाउनु आवश्यक छ। बाढ़ी गाउँघरमा पसेपछि खानेपानी प्रदूषित भई हैजा, झाडा पखाला, जण्डिस, डेंगी जस्ता विभिन्न रोगहरू फैलन सक्ने हुँदा सचेतना अपनाउन चिकित्सकहरूले बताएका छन्। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानका कारण आम जनजीवन प्रभावित भएका बेला पानी प्रदूषित भई झाडा पखाला, हैजा तथा किटजन्य रोग, डेंगी, मलेरिया जस्ता विभिन्न खालका रोग लाग्न सक्ने हुँदा सतर्कता अपनाउन आवश्यक हुन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राकृतिक विपदमा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ। बाढ़ी पहिरो र डुबानका समयमा तत्काल चोटपटक लाग्ने र अन्य भौतिक क्षति हुनुका साथै बाढ़ी बस्तीमा पसेकाले यस्तो बेलामा पानी प्रदूषित भई झाडापखाला, हैजा, डेंगी, मलेरिया फैलन सक्ने बताउनुहुन्छ जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी।
बाढी गाउँ बस्तीहरूमा पसेपछि हैजा, झाडापखाला, जन्डी, गर्मी नै महिना छ, त्यस्तोमा चाहिँ अब धेरैतिर पानी जमेको छ। पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्न सक्छ, लामखुट्टेको टोकाइबाट सर्ने चाहिँ उदाहरणको लागि डेङ्गुको प्रकोप धेरै मात्रामा बढ्न सक्छ, मलेरियाका बिरामीहरू देखिन सक्छन्, जापानी इन्सेफ्लाइटिस बढ्न सक्छ, कालाजारको रोग पनि बढ्न सक्ने सम्भावनाहरू चाहिँ हुन्छ।
बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपदमा परेकाहरूले राम्रोसँग खाना बस्न नपाउने अवस्था बनेपछि खाना सम्बन्धी रोग, आँखा पाक्ने रोग र मानसिक रोग पनि देखिन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। दूषित पानी प्रयोग गर्दा खानाजन्य रोग, श्वास प्रश्वास र पाचन प्रणालीको रोग देखिने सम्भावना पनि उत्तिकै रहेको हुन्छ। यो सँगै सर्पदंश, गाईवस्तुको दिशा पिसाब र मुसाबाट सर्न सक्ने रोगबाट पनि मानव स्वास्थ्य प्रभावित हुन सक्ने जनस्वास्थ्यविद डाक्टर मरासिनी बताउनुहुन्छ।
लेप्टोस्पाइरोसिस भन्ने रोग छ, त्यो खास गरी गाई भैँसीको दिशा पिसाब अरू यो मुसाहरूबाट, मुसाको लिन्डहरूबाट सर्ने खालको, यस्तो रोगहरू चाहिँ फैलिने सम्भावना छ। यो सर्पको पनि जोखिम हुन्छ, सर्पहरू चाहिँ अनि बस्तीतिर आउने, किनभने जता ततै पानी जन्मेको छ अनि मान्छेको घरतिर, अनि मुसा पनि आउने अनि त्यसपछि सर्प पनि आउने जोखिमहरू हुन्छ। श्वास प्रश्वास सम्बन्धी रोगहरू चाहिँ बाढीले त त्यो विभिन्न ठाउँबाट हुँदै आएको हुन्छ, सुकेको घाँसहरू, परालहरू, सँगसँगै बाढीले चाहिँ त्यो चाहिँ अनि मोल्ड भन्छ, यो मोल्डहरू भनेको एक प्रकारको फङ्गसहरू हो, त्यो फङ्गसको चाहिँ संक्रमण पनि हुन सक्छ। त्यसले चाहिँ खास गरी श्वास प्रश्वासमा असर गर्छ, सुक्खा खोकी लाग्ने, एकदमै धेरै हाच्छिउ आउने खालको चाहिँ लक्षणहरू देखिन्छ। कसै कसैलाई त अहिले फङ्गस चाहिँ अलिकति गम्भीर खालको रोग पनि निकाल्न सक्छ।
बाढी, पहिरो र डुबानका कारण पानीका मुहानहरू प्रदूषित भएका हुन्छन्। खाने पानीमा फोहोर मिसिएको हुन सक्छ, त्यसकारण शुद्धिकरण गरेर मात्रै पानी पिउने, पानीमा क्लोरिन राख्ने, उमाल्ने, खाना बनाउनु अघि र खाना खानु अघि हात धुने जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविद डाक्टर मरासिनीको सुझाव छ।
सफा पानी खानु पर्यो, शुद्धिकरण गर्नु पर्यो, ती पानीलाई क्लोरिन हालेर सफा गर्नु पर्यो, उमाल्नु पर्यो, हात धुनु पर्यो हरेकचोटि, लामखुट्टेको टोकाईबाट बच्नलाई झुल हाल्नु पर्यो। अब झुल चाहिँ छैन भने सरकारले अब चाहिँ इमर्जेन्सी किनेर भए पनि झुल चाहिँ ग्रहण गर्ने व्यवस्था मिलाउनु पर्यो। त्यसको साथै यो खानेकुराहरू खाँदाखेरि चाहिँ असाध्यै चाहिँ मान्छेहरूले ल्याएर पुरानो बासी खानेकुराहरू पनि बाँड्ने उड्ने गर्न सक्छन्, म्याद गुज्रेको खानाहरू पनि बाँड्ने चलन हुन्छ। अनि ताजा ताजा अनि तत्तातो खानाहरू खायो भने चाहिँ रोगहरू फुड पोइजनिङबाट चाहिँ बच्न सकिन्छ।
वर्षायाम तथा बाढी, पहिरो र डुबानका समयमा उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरेर मात्रै पानी पिउने, खानेकुरा राम्ररी पकाएर मात्रै खाने, खाने पानी र खानेकुरा सधैँ सफा भाँडामा राख्ने, साबुन पानीले हात धुने, जथाभावी दिशा पिसाब नगर्ने, हैजा वा झाडा पखालाको लक्षण देखेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने जनस्वास्थ्यविदहरूको भनाइ छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। कोजाग्रत पूर्णिमासँगै यो सालको दशैं आजदेखि सकिएको छ। कोजाग्रत पूर्णिमाका अवसरमा आज धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदैछ। अब अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लिकोर्नुले पद सम्हालेको एक महिना पनि नपुग्दै राजीनामा दिनुभएको छ। राष्ट्रपति इमान्युएल म्याक्रोसँग राष्ट्रपति भवनमा एक घण्टा छलफल गरेपछि राष्ट्रपतिको कार्यालयले उहाँको राजीनामाको घोषणा गरेको हो। फ्रान्सिस बेरो नेतृत्वको मन्त्रीमण्डल विघटन भएपछि सरकार बनाउनुभएका लिकोर्नुको मन्त्रीमण्डलमा पनि प्राय पुरानै अनुहार दोहोरिएकोमा संसदमा कड़ा आलोचना हुँदै आएको थियो। केही दिन यताको अविरल वर्षाले मुलुकका विभिन्न भागमा निम्त्याएको विपदमा जनधनको क्षति, प्रभावित ठाउँहरूमा उद्धार र राहत कार्य जारी। बाढ़ी पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू अझै अवरूद्ध। आज कोजाग्रत पूर्णिमासँगै यो सालको दशैं सम्पन्न। बेलुकी महालक्ष्मीको पूजा आराधना गरिँदै र फ्रान्समा राजनैतिक अस्थिरता गहिरिँदै सरकार बनाएको एक महिना नपुग्दै प्रधानमन्त्रीको राजीनामा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।